एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता माधवी कर्ण।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी अहिले ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा देशैभरिका स्थानीय रेडियो स्टेशनहरू, एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np र एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेज एन्टेना एफएनका साथै हाम्रो पात्रो मोबाइल एपबाट एकैसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ। नेपाल चौतारीमा सधैँझैँ तपाईँ आज पनि सहभागी भई आजको विषयमा आजका अतिथिसँग तपाईँ प्रश्न, जिज्ञासा, प्रतिक्रिया दिन सक्नुहुन्छ। यसका लागि तपाईँ एनटिसी प्रयोगकर्ता हुनुहुन्छ भने 1660013457 र एनसेल प्रयोगकर्ता हुनुहुन्छ भने 9890175708 फोन गर्न सक्नुहुन्छ। साथै तपाईँ हाम्रो कार्यक्रम अहिले फेसबुक वा हाम्रो पात्रो मार्फत हेर्दै सुन्दै गरिरहनु भएको छ भने तपाईँ आफ्ना प्रश्न जिज्ञासाहरू त्यहीँ पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। हामी तपाईँका प्रश्न जिज्ञासाहरू एकैछिनमा कार्यक्रममा समावेश गर्ने प्रयास गर्नेछौँ। अब लागौँ नेपाल चौतारीमा आजको विषयवस्तु र अतिथितर्फ। आजको नेपाल चौतारीमा हामीले छलफल गर्न रोजेको विषय प्रसङ्ग हो विपद जोखिम न्यूनीकरण र विपद व्यवस्थापनमा महिलाको सहभागिता र भूमिका कस्तो हुनुपर्छ र कस्तो छ, कस्तो हुनुपर्छ भन्ने बारेमा केन्द्रित भएर आजको नेपाल चौतारीमा हामी छलफल गर्नेछौँ। यो विषयमा छलफल गर्नका लागि मसँग कार्यक्रममा अतिथि हुनुहुन्छ अभियन्ता तथा फाया नेपाल नामक संस्थाका पूर्व अध्यक्ष शेरबहादुर बस्नेत। शेरबहादुरजी, नेपाल चौतारीमा यहाँलाई स्वागत छ। शेरबहादुरजी हामीसँग इन्टरनेटका मार्फत कार्यक्रममा जोडिनु भएको छ। शेरबहादुरजी, नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
धन्यवाद।
हजुर, तपाईँको भिडियो पनि अन गर्न मिल्छ भने चाहिँ फेसबुकबाट हामीलाई हेरिरहनु भएको साथीहरूले पनि तपाईँलाई चिन्ने मौका पाउनुहुन्थ्यो। हजुर, आजभोलि केमा व्यस्त हुनुहुन्छ त तपाईँ?
म अब एउटा संस्थामा आबद्ध भएको हुनाले त्यही संस्थाको कामहरूमा नै बढी जिम्मेवार छु। म अब सामाजिक भूमिकाको हिसाबले गर्दाखेरि विभिन्न नेटवर्कहरूमा पनि आबद्ध छु र म डिपिटेट नेपालको सुदूरपश्चिम संयोजकको रूपमा पनि काम गर्छु जसले डिजास्टरको क्षेत्रमा काम गर्छ। फाया नेपाल 2051 सालमा दर्ता भएर सुदूरपश्चिम क्षेत्रमा लामो समयदेखि काम गरिरहेको संस्था हो। यो गैर सरकारी संस्था हो र यसले गर्ने विभिन्न सामाजिक कामहरू खास गरी पछाडि पारिएका समुदायहरू र उनीहरूको अधिकार र जीविकोपार्जन सुधारका लागि विभिन्न गतिविधिहरू हामी गर्दै आइरहेका छौँ र यो 26 वर्षसम्म भइरहेका कामहरूसँगकै फलोअप गर्ने र त्यसैमा बढी इङ्गेज हुने गरी चाहिँ रहेका छौँ।
हजुर, तपाईँ फाया नेपालसँग त आबद्ध हुनुहुन्छ नै, यो त्यसका साथसाथै तपाईँ अन्य यस्ता विपद जोखिममा काम गर्ने संस्थाहरूसँग पनि आबद्ध छु पनि भन्नुभयो यहाँले, होइन? यस्तो हामी चाहिँ यस्तो खालको देशमा बस्छौँ जहाँ चाहिँ हरेक मौसममा कुनै न कुनै खालको विपद हुन्छ। गर्मीमा चाहिँ लु लाग्ने हुन्छ भने जाडोमा चाहिँ शीतलहरदेखि लिएर हिमपात हुन सक्ने सम्भावना पनि उत्ति नै हुन्छ। वर्षायाममा चाहिँ बाढी पहिरोको जोखिममा हुन्छ हामी। यस्तो जोखिममा चाहिँ महिला किन बढी जोखिमपूर्ण अवस्थामा हुन्छन् यस्ता प्राकृतिक विपदका बेलामा पनि, बताइदिनुहोस् न।
यसमा चाहिँ हामीले अलिकति हाम्रो सामाजिक संरचनालाई पनि बुझ्नुपर्छ होला। जुन हामी जुन समाजमा बस्छौँ र त्यसमा हामीले महिलालाई हेर्ने दृष्टिकोण कस्तो बनाएका छौँ भन्ने कुराले पनि असर गर्दो रहेछ। हामी चाहिँ कारण के हो भन्ने कुरा भन्दा पनि त्यसको प्रभाव जे पर्यो त्यसपछि त्यसको निराकरण गर्न हामी लाग्छौँ र त्यसले गर्दाखेरि त्यो चाहिँ समग्रमा त्यस्तो खालको कुराले चाहिँ जे समस्या हो त्यो समस्या समाधान गर्न गाह्रो हुँदो रहेछ। हाम्रो सामाजिक संरचनामा अहिले पनि के छ त भन्दाखेरि महिलाहरूलाई हामी कुन कुन स्थानमा राखेका छौँ, महिलाहरू चाहिँ कस्तो खालको अवस्थामा छन् भन्ने कुराले चाहिँ ठुलो भूमिका खेल्ने रहेछ। यो लामो समयसम्म काम गर्दाखेरि हामीले कतिपय कामहरू एकदम राम्रो गर्नका लागि गर्दा गर्दा पनि ती प्रभावकारी कहिलेकाहीँ नहुने, त्यो किन त भन्दाखेरि समाजमा आधा जनसङ्ख्या भएको महिलाहरूलाई हामीले हेर्ने दृष्टिकोण चाहिँ सपाट छैन अथवा त्यसमा हाम्रो बुझाइ चाहिँ एक खालको छैन। त्यसले गर्दाखेरि पनि मलाई लाग्छ यो समस्यामा बढी जसो पर्नुभएको हुन्छ र जस्तो कुनै आपत आयो लाग्यो भने
हजुर
अब हामी विशेष गरेर म तराई क्षेत्रमा बस्छु, यहाँको सबभन्दा ठुलो समस्या भनेको बाढी हो र हाम्रो केही उत्तरतिर गयो भनेदेखि चाहिँ हामी पहाडी क्षेत्र छ र त्यहाँ चाहिँ बढी पहिरोहरूको कुरा छ, अरू चट्याङ हावाहुरी यो विभिन्न कारणहरू पनि छन् तर बढी जसो प्रभाव पर्ने भनेको पहिरो र यतातिर दक्षिणतिर आइसकेपछि चाहिँ बाढी। अब यस्तो बेलामा प्रभावित हुने को त भन्दाखेरि चाहिँ निश्चय पनि घरमा भइरहने महिलाहरू केटाकेटीहरू र ज्येष्ठ नागरिकहरू नै बढी प्रभावित र त्यसमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरू अथवा फरक क्षमता भएका व्यक्तिहरू नै बढी प्रभावित भएको हामी पाउँछौँ। अब यसमा चाहिँ हामीले गर्ने एक्सनहरू जो प्रतिकारका कुराहरू गर्छौँ र पूर्व तयारीदेखिकै अवस्थालाई हेर्ने हो भने पनि हामीले महिलाहरूलाई सहभागिता गर्ने कुरामा त्यति धेरै महत्त्व दिएको पाइँदैन।
त्यो किन हुन्छ सर?
यो चाहिँ अलिकति एउटा मैले अघि सामाजिक संरचनाको कुरो उठाउन खोजेको के हो भने हाम्रो सोचहरू नै के छ त भन्दाखेरि महिलाहरूलाई दोस्रो दर्जाकै रूपमा हेर्ने खालको जो हाम्रो सामाजिक परम्परा छ त्यसले पनि त्यति धेरै उहाँहरूलाई किन गर्नु पर्यो र हामीले गरे भइहाल्छ नि भन्ने खालको कुरा नै त्यो ब्याकमा हाम्रो सोचाइमा रहेको होला जस्तो चाहिँ देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले गर्ने प्रतिकारहरू चाहिँ पूर्ण भएको अवस्था चाहिँ देखिँदैन। अब यतातिर हेरौँ न, अहिले चाहिँ जब महिलाहरूका त फरक खालका आवश्यकता पनि छन् नि त
होइन,
तर हामी समान खालको चाहिँ सहयोगको कुराहरू चाहिँ कहिलेकाहीँ लिएर गएका हुन्छ। त्यसले गर्दाखेरि सबैलाई समान खालको सहयोगले फरक आवश्यकता पनि हुन्छ भन्ने कुरा बुझाइ भएन भने त हामीले गर्ने रेस्पोन्सिबिलिटी हामीले गर्ने प्रतिकारहरू त पक्कै पनि पूर्ण त हुन्न, त्यसले जुन खालको चाहिँ सहयोग दिनुपर्ने थियो। अब अर्को कुरा चाहिँ हेर्ने हो भने हाम्रा नीति नियमहरू पनि पुरानो रूपमा चाहिँ कस्तो खालको थियो भन्दाखेरि मान्छेहरू आपतमा पर्छन् अनि तिनीहरूलाई दयाको रूपले चाहिँ हामीले के गर्नुपर्छ अलिअलि दिनुपर्छ भन्नेबाट गाइएको थियो। त्यो त्यतिखेरको पुरानो हाम्रो ऐन अहिले जुन बद्लिएर आएको छ यसमा धेरै कुराहरू समेटिएको छ, तर पुरानोमा के थियो त भन्दा केही कुरा दान दिए जस्तो उनीहरू विचरा हुन् उनीहरूलाई चाहिँ हामीले अलिकति राहत दियो भने त्यो राहतले चाहिँ उनीहरूलाई हुन्छ भनेर त्यो त्यो खालको सोचाइ थियो। त्यसले गर्दाखेरि पनि चाहिँ हाम्रा कामहरू धेरै प्रभावकारी नभएको जस्तो चाहिँ हाम्रो काम अनुभव चाहिँ त्यस्तो।
हजुर, अनि तपाईँले अलिअलि नीति नियमका कुराहरू उठाइसक्नु भयो होइन, अहिले त हामीसँग तीन तहको सरकार छ होइन, स्थानीय प्रदेश र सङ्घ सरकार छ होइन, यस्तो खालको विपद न्यूनीकरण वा विपद व्यवस्थापनको कार्यमा चाहिँ महिलालाई चाहिँ सहभागी गराउनु पर्छ भन्ने खालको जागरूकता आएको वा त्यस्तो खालको काम गरेको तपाईँहरूले पछिल्लो केही पाउनु भएको छ त?
स्वाभाविक रूपमा अहिले चाहिँ यो कुरा उठेको छ धेरै सरकारी संयन्त्रहरूमा पनि। हाम्रो अब विपदको हिसाबले हेर्ने भने अहिले जुन नयाँ त्यसबाट हेर्ने हो भने चाहिँ धेरै कुरालाई अहिले समेटेको छ। जो विपदका जो चारैवटा चरणको कुराहरू उल्लेख गरेको छ, त्यसपछि विपदलाई अब पहिलेको जस्तो दयाको हिसाबले होइन अधिकारको दृष्टिकोणले पनि हेर्नुपर्छ भन्ने खालको कुरो पनि आएको छ। स्ट्रक्चरको रूपमा हेर्ने हो भने चाहिँ माथिको प्राधिकरणदेखि लिएर तलको तपाईँको वडा समितिसम्म संरचनाहरू बनाउने कुरा चाहिँ नीतिमा आएको छ। वडामा पनि वडा व्यवस्थापन विपद व्यवस्थापन समितिहरू निर्माण गर्ने संरचनागत रूपमा चाहिँ अहिले हामीसँग मलाई त्यति धेरै समस्या लाग्दैन. तर यसलाई चाहिँ कार्यान्वयनको तहमा चाहिँ अहिलेसम्म आइसकेको छैन. पहिलो कुरा त हाम्रो जस्तो स्थानीय अहिले सबभन्दा ठुलो प्रभावकारी तह भनेको हाम्रो स्थानीय तह छ. त्यो स्थानीय तहले विपद पहिलो हाम्रो प्राथमिकतामा हुनुपर्छ रहन्छ भन्ने खालको कुराको बुझाइ नै कम छ. यसपालिको यो कोरोनाको जुन महामारीले अलिकति सबैलाई यो यस्तो विपदहरूको फिलिङ चाहिँ गराएको छ कि यो सहकार्यमूलक रूपमा काम गर्नु पर्दो रहेछ है. मानव समाजमा यस्ता खालका कुराहरू चाहिँ कतिखेर र कहिले आउँछ भन्ने खालको कुरा चाहिँ गएको छ. तर पनि फेरि पनि त्यसलाई हामीले नीति योजनाहरू जो बनाउँछौँ जतिखेर बजेट कार्यान्वयनको कुरा गर्छौँ त्यो बेला यसलाई ठुलो स्वरले गरेको चाहिँ हामीले भेटेका छैनौँ. अहिले पनि अब संरचनामा छ. अहिले पनि पालिकाहरूमा कतिपय ठाउँमा गएर विपद व्यवस्थापन समिति कतिपय ठाउँमा त एनजिओहरूले त्यही कुरालाई टेकेर सहजीकरण गर्नुहुन्छ अनि त्यो प्रोग्राम हुन्जेलसम्म त्यो अलिअलि चलायमान भए जस्तो देखिन्छ. अनि त्यो प्रोग्राम सकिएर गयो भनेदेखि यहाँ विपद व्यवस्थापन समिति रहेछ नि त भनेर डाटा लिएर गर्नु ए कहिले त बने जस्तो लाग्थ्यो भन्ने जस्ता कुराले गर्दाखेरि त्यो प्राथमिकतामा परेको होइन कि क्या हो होइन. तपाईँको चाहिँ प्रतिकारी योजनाहरू पनि बनाएको हुन्छ कतिपय ठाउँमा चाहिँ यो हामी जस्ता एनजिओहरूले चाहिँ फेसिलेट गरेर चाहिँ बनाएका हुन्छन् अनि गएर खोज्यो भने ए फल्नो संस्थाले एउटा बनाइदिएको थियो त्यो कतै छ कि भन्ने जस्तो कुराले गर्दा त्यो प्राथमिकतामा परेको छैन जस्तो मलाई लाग्छ.
हजुर, अझै पनि स्थानीय तहको प्राथमिकतामा चाहिँ विपद जोखिम न्यूनीकरण वा यस्ता खालको समूह बनाउनुपर्छ भन्ने खालको चाहिँ जोखिम प्राथमिकतामा पर्दैन. साथसाथै अर्को कुरा चाहिँ जस्तो हाम्रो सबै स्थानीय तहमा सबैतिर चाहिँ विपद व्यवस्थापन समिति बनाउने भन्ने कुराहरू वा नीति बनाउने कुराहरू चलिरहेको छ होइन. र कतिपय स्थानीय तहले त गरि पनि रहनु भएको छ बनाउनु पनि भएको छ. तर ती सबै कस्तो हुन्छ भने सङ्घबाट आउने वा यहाँ प्राधिकरणबाट आएको कुनै नीतिको नमुनालाई नै ज्यौँको त्यौँ नै राख्ने यो सही गरिदिएर यो चाहिँ हाम्रो स्थानीय तहको नीति हो भन्ने नाममा चाहिँ साइन गर्ने मात्रै हुन्छ. त्यो कार्यान्वयन भएको अवस्था एकदमै न्यून मात्रै देखिन्छ होइन. अर्को कुरा चाहिँ जस्तो महिलालाई जहिले पनि यस्ता खालका विपद को बेलामा चाहिँ जोखिमको समुदाय भनेर मात्रै भनिन्छ. त्यसका विभिन्न आफ्ना कारण होला. तर महिलाले पनि उद्धार कार्य गर्न सक्छन् वा विपदका जानकारीहरू चाहिँ महिलालाई पनि दिनुपर्छ भन्ने खालको चेतनामा पनि कमी छ होइन. त्यसले गर्दा चाहिँ कतिको समस्या हुन्छ त एउटा महिलामा किन विपद आउँदैछ वा यस्तो खालको विपदमा कसरी जोगिने भन्ने बारे जानकारी दिन किन आवश्यक छ.
अब मेरो विचारमा चाहिँ के भने पहिलो कुरा त जुन खालको विपद व्यवस्थापनको चरणहरूको बारेमा चाहिँ अन्तर्राष्ट्रिय होइन संसारभरिको अनुभवका आधारबाट गरिएको छ र त्यसमा सबैभन्दा प्रभावकारी प्रतिकार्य भनेको समुदाय आफैले भन्दा अरूले गर्न सक्दैन भन्ने कुरा मान्यता पनि छ. किनभने अरूले त पछि गएर चाहिँ त्यसको कुरा गर्ने हो र त्यो विपदलाई पहिलो झेल्ने भनेको फर्स्ट रेस्पोन्डर भनेकै के हो त भन्दा या त त्यही जसलाई पर्छ त्यही परिवार हो अनि त्यसपछि त्यही समुदाय हो र त्यसपछि अरू स्टेक होल्डरहरू चाहिँ पछि आउँछन्. त त्यसमा चाहिँ सबभन्दा ठुलो सङ्ख्या त को हुन्छ त भन्दा आधा आधाको हिसाबले हेर्ने भने पनि महिलाहरू हुनुहुन्छ र महिलाहरू चाहिँ त्यो सामुदायिक जो सहयोग कार्यको जुन चक्र छ हामी चाहिँ त्यो जो कम्युनिटी लेड रेस्पोन्स पनि भन्छौँ त्यो कम्युनिटी लेड रेस्पोन्समा चाहिँ हामीले महिलाहरूलाई प्राथमिकतामा राखेका चाहिँ छैनौँ अहिलेसम्म पनि. अब त्यसले गर्दा के हुन्छ त भन्दाखेरि चाहिँ कस्ता खालका समस्याहरू छन् जस्तो मलाई भूकम्पको बेला मैले धादिङमा सपोर्ट गर्न जाँदाखेरि चाहिँ त्यहाँ महिलाहरूको हामीले के गर्यौँ अन्नपातको मात्रै कुरा गर्यौँ उहाँहरूको चाहिँ अन्नपात चाहिँ बिग्रियो होला तर उहाँहरू चाहिँ महिनावारी पनि त हुनुहुन्छ उहाँहरू गर्भवती पनि त हुनुहुन्छ होइन अनि उहाँसँग सानो बच्चा पनि त छ भनेपछि त्यहाँ लानुपर्ने कुरा के थियो त भन्दाखेरि हामीले गरेको रेस्पोन्समा ती कुरा चाहिँ छुटेको हामीले पायौँ होइन. त्यसले गर्दाखेरि चाहिँ त्यो विपद भएको बेलामा पनि उहाँका फरक आवश्यकताहरू पनि महसुस गर्ने त्यो कसले भन्न सक्छ त भन्दाखेरि त त्यो त महिलाले मात्रै भन्न सक्नुहुन्छ होइन त्यसलाई महसुस कसले गर्न सक्नुहुन्छ भन्दाखेरि महिलाले मात्रै गर्न सक्नुहुन्छ र यो कुरा चाहिँ हामीले त्यो प्रतिकार्यको सबै चरणहरूमा चाहिँ महिला सहभागिताको कुरा अहिले अहिले उठ्न थालेको छ हिजोको जस्तो एकदमै वास्तै नगर्ने अवस्था त छैन तर पनि त्यसलाई प्रभावकारी रूपमा हामीले राख्नुपर्ने जुन कुरा हो त्यो कुरा राख्न सकेका छन् कतिपय जस्तो जस्तो म जुन ठाउँमा बस्छु धेरै पुरुषहरू भारततिर चाहिँ आफ्नो जीविकाको लागि जानुहुन्छ घरमा त महिला नै हुनुहुन्छ होइन त्यसले गर्दाखेरि विपद आएको बेलामा उहाँहरू त बाहिर घर बाहिर पो हुनुहुन्छ र महिलाहरूले नै धेरै जस्तो चाहिँ सम्हालिराखेको घरहरूमा चाहिँ विपद आए आएको हुन्छ र त्यो त्यो खालको कुराहरू चाहिँ हाम्रो नीतिहरूमा पनि झल्किनुपर्छ होइन यसको आवाज उठेको छ अहिले एकदमै निराशाकै कुरा मात्रै केही पनि भएको छैन भन्ने कुरा चाहिँ छैन अहिले चाहिँ सामाजिक समावेशिताको जुन अब हाम्रो संविधानले नै समावेशी लोकतन्त्रको कुरा गरिसकेपछि यसको चर्चा चाहिँ हुन थालेको छ तर पनि अहिले पनि हामीहरू एउटा त विपदलाई हामीले विकासको अवरोधकको रूपमा रहन्छ र आइपऱ्यो भने हाम्रा सबै बजेटहरू चाहिँ एकैतिर खर्च गर्नुपर्छ भन्ने कुरा अहिले कोरोनाको महामारीले पनि त देखायो नि यो यो सचेतता चाहिँ जसमा हुनुपर्ने हो जनप्रतिनिधिहरूमा जो हुनुपर्ने हो त्यो सजगता नदेखिएको कुरा छ र यसमा महिला सहभागिता बिना त यो रेस्पोन्सको कल्पनै गर्न सकिँदैन हजुर
जस्तो अब अलिकति बाढी पहिरो वा भूकम्पकै कुरा गरौँ होइन महिलाहरू चाहिँ अब घरभित्र हुँदाखेरि एउटा महिलाले चाहिँ आफ्नो बच्चालाई जोगाउने त्यसपछि गएर घरका ज्येष्ठ नागरिकहरूलाई जोगाउने चाहिँ पहिलो दायित्वमा चाहिँ महिलाहरू पर्नुहुन्छ होइन तर उहाँहरूलाई नै चाहिँ कुनै पनि खालको मानव बाढी नै आयो भूकम्प नै आयो भने कसरी जोगिने भन्ने बारेको जनचेतना चाहिँ उहाँहरूमा पुर्याउनु सबैभन्दा बढी आवश्यकता छ होइन त्यहाँसम्म चाहिँ हाम्रो जानकारीहरू पुगिरहेको छैन सञ्चारमै वा यस्ता खालको सूचनामा कसको बढी पहुँच छ भन्दाखेरि पुरुषकै बढी पहुँच छ महिलाको भन्दा होइन यसले गर्दाखेरि चाहिँ जति हामीले जोगाउन सक्ने हुन्छ त्यो सम्म हामीले सकेका छैनौँ होइन स्थानीय तहले यसका लागि के गर्नुपर्छ गर्नै पर्ने चिज चाहिँ
पहिलो कुरा त स्थानीय तहले गर्ने भनेको जहिले पनि के कसरी गर्ने भन्ने खालको जुन काम गर्ने तब्का हुन्छ होइन जो कार्यान्वयनको तब्का हुन्छ जसलाई हामी कर्मचारी तन्त्र पनि भन्छौँ उनीहरूले नै गर्नुपर्छ उनीहरूले गर्ने बेलामा के कुरा खोज्छ त भन्दा केमा आधार टेकेर गर्ने भन्दा नीति हुनु पर्यो होइन त्यसलाई जे आफूलाई लाग्यो त्यही गर्ने छुट पनि त्यो संरचनामा हुँदैन भनेपछि पहिलो कुरा त हामी जुन खालको विपद व्यवस्थापनको नीति बनाउँछौँ स्थानीय तहमा त्यसमा त्यो विपदलाई कम गर्नको लागि हाम्रो खास सरकारवालाहरू चाहिँ अथवा त्यसको सहभागी हुनुपर्ने को हो भन्ने खालको कुरा चाहिँ पहिचान पहिले गर्नु पर्यो र त्यो पहिचानमा चाहिँ महिलाहरू र पुरुषहरू जति पुरुषहरू सहयोगी बन्न सक्छन् त्यतिकै महिलाहरू बन्न सक्छन् भन्ने खालको कुराको लागि त्यहाँ स्पष्ट रूपमा हुनु पर्यो अर्को कुरा चाहिँ तपाईँको जुन सचेतनादेखि लिएर सबै कुराको जानकारी उनीहरूलाई पनि हुनु पर्यो महिलाहरूलाई पनि त्यो कुरा जानकारी भयो भने मात्र न उहाँहरू त्यो त्यसलाई कसरी गर्ने भन्ने खालको सिप पनि जरुरी छ जस्तो बाढीमा मान्छे बग्दैछ त्यसलाई कसरी चाहिँ रेस्क्यु गर्ने भन्ने खालको कुराको सिप हामीले यदि महिलालाई दिएनौँ होइन उहाँहरू त कमजोर हुनुहुन्छ कहाँ सक्लान् र भन्ने हिसाबले चाहिँ हामीले उहाँहरूलाई चाहिँ त्यो त्यो रेस्पोन्स कार्यको सिपबाट टाढा राख्यौँ भने उहाँहरूले कसरी त्यतिखेर आफ्नै काखको बच्चा बग्दै गरेको हुनसक्छ त्यो त्यसलाई कसरी चाहिँ सुरक्षित रूपमा चाहिँ रेस्क्यु गर्ने अथवा त्यसलाई चाहिँ उद्धार गर्ने भन्ने खालको कुराको सिप दिन त जरुरी छ नि त त्यसो गर्दाखेरि चाहिँ हामीले स्पष्ट रूपमा हामीले गर्ने कार्ययोजना र हाम्रो नीतिहरूमा नै यो 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 तबकालाई चाहिँ हामीले चाहिँ राख्नुपर्छ जस्तै तत्काल प्राथमिक उपचारको कुरा गऱ्यो भने अलिक युथहरूलाई बढी सिपयुक्त बनायौँ भने उहाँहरूले चाँडै त्यसलाई गर्न सक्नुहुन्छ होला।
हजुर, मलाई यहाँनिर अलिकति सोध्न मन लागेको, जस्तो तपाईँले उद्धार कार्य वा पूर्व तयारीमा चाहिँ हाम्रो महिलाहरूलाई वा जुन समुदाय चाहिँ अलि बढी माफ गर्नु होला अलिकति जोखिममा हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सिप दिनुपर्छ भनेर भनि हामी कुरा गरिरहेका छौँ होइन। यो सिप सिकाउने कुरामा चाहिँ महिलाहरू आफै अगाडि आउँदैनन् वा चाहिँ महिलाहरूलाई सिप सिकाउनु आवश्यकता छैन भनिएर पछाडि पारिएको कुरा चाहिँ के चाहिँ बढी हाबी हुन्छ हामी काम?
होइन, हाम्रो त सोच नै हो, जो हामी पैतृक सत्तामा बाँचेका छौँ होइन, सबै कुरा चाहिँ संरचनाले गाइड गर्ने हो होइन। जस्तो हामी के छ त भन्दाखेरि महिलाहरूको चाहिँ तपाईँ यसलाई हेर्दा चाहिँ यो यो शक्ति सम्बन्धको कुरा पनि आउँछ होइन, पावर रिलेसनको कुरा छ, यो फगत एउटा महिला र पुरुषको कुरा मात्रै होइन होइन। यसमा त एउटा चाहिँ भन्दाखेरि हाम्रो सबै अहिलेसम्मको लाखौँ अरबौँ वर्षदेखिको सोच के छ त भन्दा पुरुष बलवान हो होइन, पुरुष नै कुरा हो, महिला त के हो त भन्दाखेरि अर्काको घरमा जाने हो भनेर हामीले जुन खालको चाहिँ शिक्षालाई प्रचार प्रसार गऱ्यौँ त्यसको नतिजा हो होइन। त्यसले गर्दाखेरि हामी के ठान्दैनौँ त भन्दा योजना बनाउँदाखेरि पनि जबरजस्ती अहिले नीतिले बोलेको हुनाले सहभागी गराउने कुरा छ होइन, त्यो नगराउँदाखेरि त्यो पूर्णता हुन्न भन्ने कुरा छ। साँच्चै मनैदेखि गर्ने कुरा हो त भन्ने कुरामा त अहिले पनि त प्रश्नहरू छन् नि त होइन। महिलाहरू सहभागी हुनु त सहभागी भयो भएका महिलाहरू अहिले पनि वडा जनप्रतिनिधिमा महिलाहरू हुनुहुन्छ, उहाँहरूलाई यस्तो कुरामा हामीले कति धेरै सहभागी गराएका छौँ त भन्दाखेरि त देखिँदैन होइन। त्यसले गर्दाखेरि चाहिँ यो यो चाहिँ सोचकै कुरा हो र यसमा एउटा मसिनो रूपले हेर्ने हो भनेदेखि चाहिँ यो हाम्रो जुन सामाजिक शक्ति संरचना छ त्यसैले महिलाहरूलाई पछाडि पारेको छ भन्ने लाग्छ मलाई।
हुन्छ, तपाईँ अहिले एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ। न त पक्ष न विपक्ष न त नाराबाजी
ढुक्कै सँग सिक्ने अनि सिकाउने थलो
जहाँ बाटै निस्कन्छन् गर्ने त्यसको भलो
विद्यालयमा कहाँ हुन्छ चिन्ता अनि डर
हिंसा रहित शांति क्षेत्र समानताको घर
शान्तिको घर शान्तिको घर शान्तिको घर शान्तिको घर।
सुरक्षित सिकाइका लागि विश्व शिक्षा र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी।
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
हजुर, तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ। आजको विषयमा आजका अतिथिलाई तपाईँको कुनै प्रश्न जिज्ञासा वा विषयप्रतिको कुनै प्रतिक्रिया छ भने तपाईँ हामीलाई अहिले भनिएका नम्बरहरू एनडिसी प्रयोगकर्ताका लागि 1660134567 र एनसेल प्रयोगकर्ताका लागि 9801575008 फोन गरेर सोध्न सक्नुहुन्छ। हामी तपाईँका प्रश्न जिज्ञासाहरू कार्यक्रममा लिनेछौँ। हुन्छ सर, हाम्रै कुराकानीलाई अगाडि बढाउँदै गर्दाखेरि यस्तो खालको विपदको बेलामा जब विपद आउँछ होइन त्यतिखेर चाहिँ महिलाहरूमा अर्को हुनसक्ने समस्या भनेको चाहिँ एक त बाढी पहिरोले गर्दा यसै पनि समस्या, घरबार विहीन भएको अवस्था पनि हुनसक्छ, त्यस्तो बेलामा पनि लैङ्गिक हिंसाको अवस्था बढेको तथ्याङ्कहरूले देखाउँछ होइन। बलात्कारका घटनादेखि लिएर चाहिँ डोमेस्टिक भाइलेन्स भनौँ वा यो घरेलु हिंसाका घटनाहरू बढेको देखिन्छ। यो चाहिँ पूर्व तयारीमा चाहिँ यस्तो नहोस् वा यस्तो बेलामा यस्तो भयो भने कसरी चाहिँ हामीले उद्धार गर्ने भन्ने र पनि पूर्व तयारीमा हुनुपर्छ होइन, तपाईँहरूले कसरी काम गर्नुहुन्छ यसका लागि?
एकदमै राम्रो कुरा उठाउनु भएको छ। वास्तवमा जुन बेला सङ्कट भयो त्यो बेला अरू थुप्रै कुराहरू पनि हुन्छन् भन्ने खालको कुरा चाहिँ देखिएको छ, अनुभवहरू पनि होइन हाम्रा अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि यो कुरा हामी सुनिरहेका छौँ, हेरिरहेका छौँ र हाम्रैमा पनि यस्ता घटनाहरू। तर हाम्रो कुरा चाहिँ के हो भनेदेखि यस्तो पनि हुनसक्छ भन्ने कुराको बुझाइ नै क्लियर छैन। हामी ज मान्छे विपद परेको बेलामा अरू कुराहरू पनि हुन्छ है भन्ने खालको कुरा यो सँगसँगै जस्तो चाहिँ हिंसाका घटनाहरू हुन्छन् भन्ने खालको कुरामा हाम्रो वास्तवमा बुझाइ नै क्लियर छैन। अहिले पनि हाम्रो बुझाइ के छ त भन्दाखेरि महिलाहरूमाथि हुने हिंसाहरू चाहे त्यो होइन घरेलु हिंसा त घरभित्रै हुन्छ तर अन्य हिंसाहरू जो हुन्छन् ती चाहिँ बाहिरकाले गर्छन् भन्ने बुझाइ छ। तर तथ्याङ्कले के भन्छ त भन्दाखेरि महिला त घरमै सुरक्षित छैनन्। पहिलो कुरा त अहिलेसम्मका भएका हिंसाका घटनाहरू भनेको महिलालाई घरकै मान्छे र चिनेकै मान्छेहरूबाट चाहिँ भएका छन्। अहिले भर्खरैको घटना पनि हेर्ने भने सबै कुराहरू चाहिँ त्यस्तो कुरा देखिन्छ। त्यसले गर्दा तर हाम्रो बुझाइ के छ त भन्दाखेरि कहाँ हुन्छ र त्यस्तो भन्ने बुझाइ छ। त यदि त्यस्तो बुझाइ हो भने हामीले बनाउने योजनाहरूमा त्यसको सजगता आउँछ कि आउँदैन त भन्दा आउँदैन। र त्यो बेलामा हामीले कतिपय कुरालाई त हिंसा नै मानेका छैन। जस्तो तपाईँ पश्चिमतिरको कुरामा अहिले अलिक बढ्दा चाहिँ कुरा उठाइन्छ यो छाउपडी छाउपडी भन्ने कुरा गरिएको छ। हुन त यो महिनावारीको कुरा त देशभरि नै सबै कुनै न कुनै हिसाबले त यसलाई मानेकै छन् होइन, तर यहाँ अलिकति चाहिँ गोठैमा राख्ने कुरालाई चाहिँ अलिक बढ्दा हाइलाइट गरेर अन्त छैन यता मात्रै छ भन्ने जस्तो गरिएको छ। तर त्यो सत्य होइन। हो यो यो मानसिकता भएकोमा अब हेर्नुहोस् त हामी एउटा महिला महिनावारी भएको बेलामा घर बाहिर बस्नुपर्छ भन्ने सोचबाट हामी सुसज्जित भएको परिवारका सदस्यहरूले अब बाढी आयो कुनै काहीँ भूकम्प गयो कुनै खालको चाहिँ हावाहुरीबाट विस्थापित भएर चाहिँ बाहिर जानु पर्यो र उनी चाहिँ महिनावारी भइन् भने हामी कस्तो दृष्टिकोण राख्छौँ होला भन्दाखेरि त किनभने त्यसमा त गहिरो कुरा छ। हामीले जोडेर उता भगवान्सँग पनि जोडेका छौँ त्यस कुरालाई होइन, उसले छोयो भने त यस्तो हुन्छ होइन, यो बेलामा दही दुध खायो भने यस्तो हुन्छ भन्ने खालका जुन खालका चाहिँ मिथकहरू छन् ती मिथकहरू त हाम्रो दिमागबाट हटेको छैन। भनेपछि हामीले गर्ने व्यवहार त्यतिखेर झन् साह्रो एक घरबारविहीन भएर बाहिर जानु परेको छ अनि त्यो बेलामा आवश्यकताका चाहिएका सामग्रीहरू र त्यो बेला चाहिने पोषणयुक्त जुन खानेकुराहरूको झन् जरुरत हुन्छ त्यो कुरा पनि पाइएको छैन। त्यसका साथसाथै के गरिएको छ त भन्दा हाम्रो सोच जो खालको चाहिँ हामीले गलत खालको सोचका कारणले बनाएको दिमागले के गर्छौँ त भन्दा उनलाई झन् साह्रो पीडित गरेर राखेका हुन्छौँ एउटा कुरा त यो कुरा छ। र अर्को कुरा यस्तै बेलामा कमजोर अवस्थामा चाहिँ के गर्ने त भन्दाखेरि अरू लुकेका इच्छाहरू हिडन इन्ट्रेस्टहरू चाहिँ आउने होइन। जस्तो धादिङमा हामीले कतिपय समाचारहरू सुन्यौँ कि बालबालिकाहरूलाई चोरी गरेर चाहिँ बाहिरतिर लान चाहिँ किनभने उनीहरू बेघरबार थिए, आर्थिक रूपले पहिले पनि कमजोर थिए, त्यसपछि अहिले झन् घरबार विहीन भए, उनीहरूलाई संरक्षणको नाममा कतिपय ठाउँमा लगेको उद्धार गरेको भन्ने कुरा आयो। कतिपय महिलाहरूलाई त्यही बेला चाहिँ तपाईँको चाहिँ भारतदेखि अन्य क्षेत्रहरूमा काम लगाइदिने रोजगारी दिने भन्दै लगेका घटनाहरू पनि बाहिर आए। त्यसले गर्दाखेरि यो घटनाहरूको बारेमा यस्तो हुनसक्छ भन्ने बारेमा हामी सचेतता हुने र त्यसलाई कसरी रोक्न सकिन्छ त्यसको संयन्त्र के हुन्छ भन्ने कुरा चाहिँ हामीले नीतिगत रूपमै र हाम्रो कार्ययोजनामै समावेश गरेनौँ भने यी घटनाहरूलाई चाहिँ रोक्न सकिँदैन।
हजुर
अहिले पनि नजरअन्दाज गर्ने चलन छ हाम्रो।
हजुर हामी यो कुरामा अझै आउँला। हामीसँग टेलिफोन मार्फत सम्पर्कमा हुनुहुन्छ चितवनबाट तिलक अधिकारीजी। तिलकजी
हजुर नमस्कार।
हजुर नमस्ते, नेपाल चौतारीमा स्वागत छ। तपाईँको प्रश्न जिज्ञासा छोटोमा राखिहाल्नु।
आजको कार्यक्रम सञ्चालन र आजको प्रमुख व्यक्तिलाई अतिथिलाई मेरो नमस्कार है.
हजुर
नमस्कार.
मेरो खास प्रश्न के छ भने यो महिला हिंसा हुनुको मुख्य कारण कारणको बारेमा चटकरीमा संक्षिप्तमा बताइदिनुहुन्छ कि.
महिला हिंसा हुने कारण विपदको बेलामा वा अरू बेला पनि
हरेक कुरामा भनौँ न महिला हिंसाहरू भइरहन्छ भने अब त्यसको मुख्य कारणहरू के हो.
हुन्छ हजुर हुन्छ तपाईँको विषयमा हामी आउँला. तपाईँको विचार जिज्ञासाको लागि धेरै धेरै धन्यवाद. हजुर शेरबहादुरजी हामीले अघि पनि कुरा गर्दै थियौँ विपद व्यवस्थापन विपदको बेलामा किन चाहिँ महिला हिंसा बढ्छ भन्ने बारेमा उहाँको प्रश्न पनि अरू बेला पनि किन चाहिँ महिला हिंसा हुन्छ त भन्ने बारे थियो. तपाईँको छोटो यसमा कुनै अनुभव वा तपाईँले काम गर्दै गर्दाखेरिको कुनै अनुभव छ भने हामीलाई छोटोमा सुनाइदिनुहोस् न.
होइन महिला हिंसा किन हुन्छ भन्ने कुरामा त हामीले महिलालाई हेर्ने दृष्टिकोण भनेको चाहिँ एक नागरिकको रूपमा चाहिँ हामी हेर्दैनौँ पहिलो कुरा होइन. यो यो घर परिवारदेखि सबै कुराहरूमा चाहिँ हाम्रो सामाजिक संरचनाले पारेको प्रभावका आधारमा नै यो कुरा ट्रिट हुन्छ भन्ने लाग्छ होइन. अब यसको बारेमा मसिनो छलफल गर्दाखेरि लामो समय जान सक्छ र मैले यति मात्र भने हामीले महिलालाई अहिले पनि मान्छेको रूपमा हेर्ने कुरामा हामी तयार छैनौँ यति भने मैले अहिले.
हजुर जस्तो विपद पूर्व तयारीको कुरा गरौँ न अलिकति. विपद पूर्व जस्तो अहिले हामी तपाईँहरू फाया नेपालबाट चाहिँ सुदूरपश्चिममा अलि बढी केन्द्रित भएर काम गर्नुहुन्छ. हुन त तपाईँहरू देशै बढी काम गर्नुहुन्छ तर अलि बढी चाहिँ सुदूरपश्चिममा हुनुहुन्छ होइन. सुदूरपश्चिमलाई चाहिँ पछिल्लो समयमा चाहिँ अब ठुलो भुइँचालो जाने सम्भावना रहेको क्षेत्र पनि भनिन्छ होइन. त्यहाँको पूर्व तयारी हामीले जहिले पनि कुनै पनि खालको विपदको कुरा गर्दाखेरि पूर्व तयारीमा चाहिँ पैसा जोहो गरेर राख्ने होइन जस्ता कुराहरू आउँछन्. तर के पैसा जोहो गरेर मात्रै राख्दाखेरि चाहिँ पूर्व तयारी पुरा हुन्छ त? पूर्व तयारीमा चाहिँ हामीले गर्नै पर्ने चिज अझ महिलाहरूलाई पनि ध्यानमा राखेर बालबालिका ज्येष्ठ नागरिकलाई चाहिँ ध्यानमा राखेर गर्नुपर्ने चिजहरू चाहिँ के हो त?
अब हाम्रो मेरो विचारमा चाहिँ के हो भने अहिलेसम्म काम गर्दाको कुरामा अहिले अब भनिन्छ यो उत्तराखण्डदेखि लिएर नेपालको यो पाल्पासम्मको भागमा धेरै समयदेखि चाहिँ भूकम्प नगएको र कुनै पनि बेला यो चाहिँ रिचार्ज भएर बसेको शक्ति कुनै बेला पनि बाहिर आउन सक्छ र यो भूकम्पीय जोखिममा पनि छ भनेर यसका विज्ञ साथीहरूले यहाँ विभिन्न समयमा फोरमहरूमा छलफल गर्ने गर्नुभएको छ. र हामीले फेस गरिरहेको कुरा त मैले भने हामी बाढीहरूबाट बढी छौँ प्रभावित छौँ. त्यसको त हरेक वर्ष हामी गर्छौँ र भूकम्पको चाहिँ हामीले त्यति धेरै महसुस गरिरहेका छैनौँ तर जोखिम छ भन्ने कुरा दिन्छ. तर अब पूर्व तयारीको कुरा गर्दाखेरि चाहिँ एउटा कुरा त हामीले जो अहिले हाम्रो विकासको मोडल भनेको चाहिँ अर्बनाइजेसन मोडल छ होइन. सहरीकरणको नगरपालिकाहरू घोषणा गर्दैछौँ र नगरपालिकाहरू भन्ने बित्तिकै सहर जस्तोको कुरा नगरहरू तयार गर्ने कुरा छ र त्यहाँ बन्ने संरचनाहरू होइन. भूकम्पले त आफै भूकम्पले त मान्छे मार्ने होइन रहेछ होइन. हामीले बनाएको संरचनाले मार्ने रहेछ होइन. भूकम्प आफै त आउँछ जान्छ. जस्तो हाम्रो काठमाडौँमा हेर्दाखेरि धरारा चढ्नुभएका मान्छेहरू त्यहीँ त्यहीँ हराउनुभयो. आखिर त्यो हामीले बनाएको धराराले गर्दा उहाँहरू चाहिँ ले ज्यान गुमाउनु पऱ्यो. अरू त्यस्तै कुरा भनेपछि ती संरचनाहरू चाहिँ हामीले बनाउँदाखेरि कसरी बनाउनुपर्छ भन्ने कुराको बारेमा पहिलो कुरा हो. र यसमा सरकारले चाहिँ भवन संहिताका कुराहरू पनि गरेको छ तर त्यो प्रभावकारी कहीँ पनि छैन. अहिले पनि हाम्रो आफ्नै ढङ्गले चाहिँ घरहरू निर्माण गरिरहेका छौँ होइन. र त्यसलाई अनुगमन पनि छैन होइन. हामीले कार्यविधि त बनाएका छौँ त्यो कार्यविधिमा हाउस ओनरहरूले चाहिँ बनाइरहनु भएको छ कि छैन. भोलि उहाँले बनाएको संरचनाले गर्दा अर्को चाहिँ निर्दोष जसले अपराधै गरेको छैन उसलाई चाहिँ असर पर्छ भन्ने खालको कुरा यी पूर्व तयारीमा पहिलो कुरा हेर्नुपर्ने कुराहरू हुन्छ. अर्को कुरा चाहिँ जोखिमयुक्त भनेर जब हामी भन्छौँ भने जोखिमयुक्त समुदाय अथवा चाहिँ महिला ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू भनेर हामीले भनिरहेका छौँ भने उहाँहरूका आवश्यकताहरू के हुन्छन् र विपदको बेलामा झन् त्यो कुरालाई कसरी गर्नुपर्छ भन्ने खालको कुराहरूमा चाहिँ हामीले पूर्व तयारीको चरणमा नै ती कुराहरूलाई चाहिँ हेर्नुपर्ने हुन्छ र त्यसलाई व्यवस्थित गरेर कार्यान्वयन गर्ने चाहिँ हाम्रो चाहिँ ट्र्याक के हो त्यो कुरा चाहिँ गऱ्यौँ भने चाहिँ हामी त्यसमा सक्षम हुन्छ.
हजुर, अर्को कुरा चाहिँ वर्षेनी चाहिँ हामी कहाँ बाढी पहिरो आउँछ होइन, तपाईँहरू पनि बाढी आइराख्ने क्षेत्रमा बसेर काम पनि गर्नुहुन्छ, प्रत्येक वर्ष बाढी आउँछ अनि प्रत्येक वर्ष राहत लिएर जान्छौँ, फेरि बर्खाको मौसम सकिन्छ, फेरि बाढीका कुरा सकिन्छन् होइन, यसलाई चाहिँ अर्को वर्ष आउँदाखेरि क्षति यो वर्षको भन्दा कम होस् वा बाढीले गर्दाखेरि कोही घर परिवार विहीन वा कसैको परिवारमा अप्ठ्यारो नहोस् भनेर चाहिँ एउटा स्थायी खालको समाधानको बाटो किन खोज्न सकिएको छैन, किनभने तराई मधेस वा को ठाउँमा चाहिँ बाढीले गर्दा जहिले पनि हरेक वर्ष चाहिँ समस्या हुने, पहाडी क्षेत्रमा चाहिँ जहिले पनि यो पहिरोले गर्दाखेरि समस्या हुने, हरेकचोटि चाहिँ विपद हामी चाहिँ विपद कुरेर बस्छौँ, विपद आउँछ अनि यति धनजनको क्षति भयो यस्तो खालको राहत लिएर जाने भन्ने कुरामा मात्रै किन रुमलिरहेको छौँ हामी, यो ठाउँमा यो बेलामा यस्तो हुन्छ त्यसलाई चाहिँ हामीले राम्रो र स्थायी खालको समाधानको लागि किन निस्किन सकिरहेको गर्न सकिरहेको छैनौँ हामीले?
अब पहिलो कुरा त कार्यान्वयन गर्नुपर्ने निकाय गम्भीर नभएको भन्ने खालको कुरा चाहिँ लाग्छ हामीलाई, हामीले जुन खालको कुरा भोगिरहेका छौँ त्यो कुराको लागि कतिपय कुरा चाहिँ हाम्रा सामाजिक जटिलताहरू पनि छन्, जस्तो कतिपय ठाउँहरूमा बस्तीहरू चाहिँ सार्नुपर्ने, स्थानान्तरण गर्नुपर्ने छ, समुदाय तयार हुँदैन। म भर्खरै पनि अस्ति एउटा प्रोग्राममा थिएँ, त्यहाँ चाहिँ सशस्त्र प्रहरीको यो विपद हेर्ने डिएसपी साहबले चाहिँ प्रस्तुत गर्दै हुनुहुन्थ्यो कि त्यहाँको जो एट्याचमेन्ट छ समुदायको त्यो त्यो भूमिप्रति अथवा त्यो समुदायमा रहँदाको जो एट्याचमेन्ट छ त्यो एट्याचमेन्ट नै छोड्न एक त समुदाय तयार हुँदैन होइन, त्यसलाई तयार गर्ने गरी हामीले काम पनि गरेका छैनौँ होइन।
तर सर यहाँनिर अलिकति जोड्छु, मैले अलिकति सम्झाउनु पर्ने कहाँनिर पनि छ भने हामीले पहिरोले गर्दा ठुलो विनाश भएको एउटा मैले सम्झिने चाहिँ कोसीको बाँध फुटेपछि चाहिँ जुन त्यहाँबाट बस्ती नै सर्नु पर्यो नि, बस्ती नै सबै खोलाले बगाइदिएपछि नदीले बगाएपछि त्यहाँ सबै बालुवा बालुवा भयो, त्यहाँनिर बस्न सक्ने सम्भावनै भएन र उहाँहरू अन्त जानै पर्ने अवस्था भयो हो, त्यसरी चाहिँ किन सम्झाउन सकिँदैन कि भोलि ज्यानमा जोखिम, ज्यानभन्दा ठुलो त कुनै पनि जग्गा जमिन त हुँदैन नि त, हामीले सम्झाउने तरिका बुझाउने तरिका पनि फेर्नुपर्ने बेला होइन र?
एकदमै हो। पहिलो कुरा समुदायले के कुरामा विश्वास गर्नु पर्यो भने मलाई सहयोग गर्ने मेरो सरकार होइन, मलाई सहयोग गर्ने मेरा सरकारवालाहरूले उठाएको कुरामा मलाई विश्वास छ भन्ने कुरा दिनु पर्यो नि त। हामीले बस्ती यहाँबाट सर्नु मात्रै भनेर भएन नि, उहाँका दैनिक जीवनयापनका तमाम कुराहरू मैले त्यो ठाउँमा जाँदा पाउँछु कि पाउँदिनँ होइन भन्ने खालको कुरा छ। जस्तो मेरो ठाउँमा कुरा गर्दाखेरि मैले समुदायलाई गरेँ, किन छोड्न चाहनुहुन्न तपाईँको धान त अब यसपालि गयो भन्दाखेरि गहुँ फाल्छ नि भन्नु होइन, किनभने त्यो लेदो ल्याएर चाहिँ खेतमा ल्याइदिँदो रहेछ, अब धान गए पनि के भएर होइन गहुँ आउँछ, गहुँले चाहिँ हामी कुरा धान्ने कुरा त्यो त्यो कुरासँग भित्रै जोडिएको कुरा के छ भने हामीले अन्त लाने कुरा भनेको व्यवस्थित गर्न सकेका छौँ त छैन, किनभने के देखिएको छ
अहिले हेर्नुहोस् त कमैया पश्चिम नेपालको कमैया समस्या अहिले पनि सुल्झेको छैन, त्यो त समुदायले हेरिरहेको छ नि त, अनि हामीले यहाँबाट उठ उठ भनिसकेपछि हाम्रो योभन्दा बढी बिजोग हुने हो कि भन्ने कुरालाई हामीले तोड्न सकेको छैन, त्यसको विश्वास खै त भन्दाखेरि त्यो विश्वास दिन सकेका छैनौँ। अहिले पनि तपाईँको भूमिहीनको कुरा, कमैयाको कुरा, वादीको वादी समुदायको कुराहरू होइन, उहाँहरूको राजी राउटेहरूको व्यवस्थापनको कुरामा त हामीले कुरा मात्रै गरेका छौँ, त्यसको देखिने खालको व्यवस्थापन त छैन नि, अनि समुदाय विश्वास गर्दैन पहिलो कुरा होइन, र ज्यानै जोखिम हाल्न त कसैलाई पनि रहर छैन, तर यहाँबाट जाँदाखेरि हुन्छ के त भन्ने कुराको चाहिँ विश्वासिलो आधार नभइकन चाहिँ
त्यो चाहिँ विश्वास हामीले दिलाउन पनि सकेको छैनौँ, राज्य स्थानीय तहले पनि सकिरहेको छैन। हामीसँग हामी कार्यक्रमको अन्त्य अन्त्यमा पनि आइसकेका छौँ, हामीसँग फोनमा केही श्रोताहरू हुनुहुन्छ, म उहाँको छोटो प्रतिक्रिया लिइहाल्छु। रौतहटबाट हुनुहुन्छ जाफिर अहमद, जाफिरजी
हेलो,
हजुर नमस्ते, यहाँलाई नेपाल चौतारीमा स्वागत छ, तपाईँको विचार छोटोमा भन्नु
के छ भने,
हजुर
मेरो सल्लाह के छ भने किसिमबाट एउटा साथीले सोध्नु हो नि कि महिलाहरूको माथि हिंसा हुने कारण के हो भनेर,
हजुर हजुर
होइन, मलाई यस्तो लाग्छ कि उहाँको माथि हिंसा हुने कारण यो हो कि जस्तो के हो पढाइ लेखाइ गरी आफ्नो डिग्री पास गरेर अब मैले फर्म भरेँ हाम्रो गाउँको स्वास्थ्य कार्यालयमा होइन,
हजुर हजुर,
अनि त्यसमा मेरो नाम आयो, मेरो डिग्री आयो, मैले चाहिँ त्यसमा चाहिँ जागिर खान पाएँ होइन, अब पछि बिहे गरेर मैले यो ठाउँ छोडेर अर्को ठाउँमा गइदिनु पर्छ, अब हाम्रो सरकारले अब यो यो साटामा जुन ठाउँमा बिहे गरेर जान्छ नि त्यो ठाउँमा दिनुपर्ने हो नि त होइन र
हुन्छ
सरकारले पनि जस्तो अब स्कुल भयो माभि स्कुल भयो प्राथमिक स्कुल भयो मिडल स्कुल भयो होइन त्यस्तोहरूमा अब हुन्छ अब त्यस्तोमा जस्तो कि यो यो ठाउँको छोरा बर्को ठाउँमा दाजु पऱ्यो त्यो ठाउँमा मेरो चाहिँ सिट चाहियो भनेर सरकारले त्यस्तो गरिदियो भने त हामीले चाहिँ हाम्रो उसको माथि त अलिक सजिलो भइहाल्छ नि
जाफिरजी तपाईँको ठाउँमा कुनै यस्तो खालको विपद जाँदाखेरि महिलाहरू देख्नु
भएको छ के
हजुर कस्तो खालको छ भन्नु त छोटो
जस्तो कि कस्तो हाम्रो गाउँको एउटा केटीको चाहिँ डाइरेक्ट थियो स्वास्थ्य कार्यालयमा होइन
हजुर हजुर
गाउँको स्वास्थ्य चौकीमा अब पछि चाहिँ उहाँको चाहिँ बिहे हुन लाग्यो अब त्यसपछि त्यो ठाउँमा उहाँले चाहिँ छोरीवालालाई आफ्नो बुहारीले राख्न चाहियो कि
हजुर
आफ्नो बुहारीले राख्न चाहियो
हजुर हामी यो विषयमा फेरि अर्को नेपाल चौतारीमा कुरा गरौँला हामी आज चाहिँ विपद व्यवस्थापनमा चाहिँ महिलाको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा कुरा गर्दैछु होइन गर्दैछौँ हामी यहाँनिर छलफल गर्दैछौँ तपाईँले देख्नुभएको त्यस्तो छ विपद व्यवस्थापनको लागि महिलाहरू आफै अगाडि आएर काम गर्नुभएको त्यस्तो अनुभव छ त तपाईँसँग
हजुर छ छ
कस्तो अनुभव छ बताइदिनुहोस् न
जस्तो कस्तो हो भने नि अब आफै आएर अगाडि काम गर्न आएको अब आफैले अगाडि आएर काम गर्न पाएको त्यस्तोको लागि त आफूसँग शक्ति क्षमता हुनु पर्यो होइन
हजुर
आफूले कुनै ठाउँ राखेर कुनै संस्था राखेर कुनै सिरियल राखेर कुनै एउटा ब्रान्च राखेर पो गर्न सक्नु पर्यो होइन त्यस्तो छैन भने त हामीले त कुनै ठाउँमा त अर्कैको कस्टडीमा भएर पो त काम गर्नुपर्छ र
हो हजुर हस् धन्यवाद यहाँको सल्लाहको लागि हामीसँग सुनसरीबाट मणि राईजी हुनुहुन्छ हेलो मणिजी
हेलो
हजुर नमस्ते नेपाल चौतारीमा स्वागत छ
नमस्ते सर्वप्रथम त अतिथिजीलाई नमस्कार मेरो
हजुर
नमस्कार
कुरा के भन्ने तपाईँहरू खालि महिला महिला मात्र भन्छ पुरुषहरू दुवैले यसरी अन्त्य अन्त्यमा त्यो सकिने बेलामा त्यो फोन नम्बर पनि दिनु पर्ने तपाईँलाई सजिलो हुन्छ जान्नको लागि
हुन्छ धन्यवाद हामी त्यहाँनिर आउँदै नै थियौँ दिनुहोस् हजुर हस् हुन्छ हामी कार्यक्रमको एकदम अन्त्यमा छौँ मैले पनि तपाईँलाई सोध्न लागिरहेको प्रश्न यही नै थियो कि कथम कथाचित हामी कुनै विपदको जोखिममा छौँ भने सबैभन्दा पहिले जानकारी दिनुपर्ने ठाउँहरू कहाँ कहाँ के हो बताइदिनुहोस् न कार्यक्रममा अन्त्यमा
होइन यो चाहिँ के भने पहिलो कुरा त हाम्रो चाहिँ रेस्पोन्स गर्ने निकायहरू छन् जस्तो प्रहरी हुन्छ होइन अनि रेड क्रस शाखाहरू देशभरि नै विभिन्न तहमा र उहाँहरू यस्तो खालको प्रतिकारहरूमा चाहिँ सक्रिय हुनुहुन्छ र अनि हामीहरूले चाहिँ समुदाय तहमा पनि निर्माण गरेका चाहिँ टास्क फोर्सहरू छन् होइन काम गर्ने त्यसको ती कुराहरू छन् र अस्पतालको कुरा अस्पतालको चाहिँ फोन अनि एम्बुलेन्सहरूको नम्बरहरू प्रहरीहरूका नम्बरहरू होइन यी यी कुराहरू चाहिँ जसले चाहिँ हामीलाई आवश्यकता पर्छ होइन सुरक्षाको कुरा भनेको चाहिँ उद्धारको लागि र कुनै घटनाहरू चाहिँ जो हिंसाको कुरा हामीले गऱ्यौँ त्यस्तो बेलाको सुरक्षा गर्न प्रोटेक्सनका लागि पनि जरुरी हुन्छ र यो यो कुरा चाहिँ हामीले जुन विपद कार्य योजनाहरू बनाउँछौँ त्यो बेलामा यसलाई मेन्सन गर्ने पनि गरिएको छ र त्यो त्यो नम्बरहरू चाहिँ राखेको हुन्छ र हामी कतिपय ठाउँहरूमा त सुरक्षित स्थानहरू कहाँ जाने कहाँ बस्ने भन्ने खालका कुराहरू पनि तयारी गर्छौँ त्यसले गर्दा चाहिँ स्वाभाविक रूपमा यी नम्बरहरू भनेको चाहिँ विशेष गरी तपाईँ अस्पतालको चाहियो प्रहरीको चाहियो त्यसपछि चाहिँ तपाईँको एम्बुलेन्सको चाहियो होइन यी यी कुराहरू चाहिँ हामीले समुदायमा सबैले थाहा पाउने गरी यसको चाहिँ प्रचार प्रसार चाहिँ हामीले गर्नुपर्छ
हजुर यहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँ कुनै पनि खालको विपदमा पर्न सक्ने जोखिममा हुनुहुन्छ भने कम्तीमा पनि आफ्नो स्थानीय तहका प्रतिनिधिहरूको त्यस्तै गरेर प्रहरी कार्यालय त्यसपछि रेड क्रस छ नजिक पनि रेड क्रसको नम्बर राख्नुहोला अस्पतालको त्यसपछि गएर एम्बुलेन्सका नम्बरहरू राख्नुभयो भने त्यसै गरी नेपाल प्रहरी देखि लिएर तपाईँको नजिकमा चाहिँ हाम्रा सेनाहरू हुनुहुन्छ भने उहाँहरूको सम्पर्क नम्बरहरू राख्नुभयो भने तपाईँहरू कुनै पनि खालको विपदमा पर्नुभयो भने चाहिँ उहाँहरूले तपाईँलाई उद्धार गर्न सक्नुहुन्छ साथसाथै उद्धारका लागि तपाईँ आफैले पनि आफूमाथि चाहिँ आफू कसरी जोगिने भनेर चाहिँ सिपहरू सिक्न आवश्यकता आवश्यक हुन्छ यसै विचारका साथसाथै शेरबहादुरजी तपाईँको समय र विचारका लागि चाहिँ नेपाल चौतारीको तर्फबाट धेरै धेरै धन्यवाद
धन्यवाद नेपाल चौतारीलाई यो अवसर जुटाइदिनु भएको र मैले आफ्नो केही कुराहरू सेयर गर्न पाएँ हस् तपाईँलाई पनि धेरै धेरै धन्यवाद
हजुर नेपाल चौतारीमा आज हामीले विपद जोखिम न्यूनीकरण र विपद व्यवस्थापनमा महिलाको भूमिका र सहभागिताको बारेमा छलफल गर्यौं। छलफलमा हामीसँग हुनुहुन्थ्यो अभियन्ता तथा फाया नेपाल नामक संस्थाका पूर्व अध्यक्ष शेरबहादुर बस्नेत। रेडियो फेसबुक र हाम्रो पात्र मार्फत कार्यक्रम सुन्नुहुने तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद। फोन गरी आफ्नो सहभागिता जनाउनेलाई पनि धेरै धेरै धन्यवाद भन्दै नेपाल चौतारीमा भोलि फेरि अर्को कुनै नयाँ विषयमा नयाँ अतिथिका साथ छलफल गर्न उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि नेपाल चौतारी उत्पादन समूहका सम्पूर्ण सहकर्मीसँगै म माधवी पनि बिदा हुन्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्।